वहाँ थे हमारे पास हैदराबाद में, तो हमारे मदरसे में उनको बयान रखे थे, वो मदरसे में पढ़ाता था। तो वहां पर मौलाना ने जो बात कही उसमें बात उलमा से ये कही, हजरत उलमा जो है वो है जो ज्यादातर नाबालिग बच्चों को पढ़ाते हैं, जिनको उनके जिम्मे अभी दिन आया भी नहीं, तो आपको उनकी जिम्मेदारी समझ में आती माशाल्लाह से, कि जिनको फ्यूचर में इस्लाम की जिम्मेदारी है बालिग होने के बाद, तो उसकी फिक्र अभी से करके उनको तुम सिखाते हो ताकि उनका फ्यूचर महफूज रहे। लेकिन अगर वो इस वक्त मरते हैं तो उनसे कोई मुआवजा नहीं है, तो ये जिम्मेदारी को तो आप लोग बदलते और असमझते होंगे कि जो बालिग हैं, जो इस वक्त अगर मर जाएं तो पूरे नवाजोजे के जिम्मेदार हैं, उन लोगों पर कैसे मेहनत करनी चाहिए, उनको कैसे सिखाना चाहिए, उन तक कैसे बात पहुंचानी चाहिए, ये हमसे ज्यादा आप लोग समझ सकते हैं, ये फरमाया था।
So I was saying that one time when I was in Hyderabad for our madrasa, one of the elders and the responsible ones of the effort of Dawah, this is Mawlana Sayyid Ahmad Khan, sahib rahimahullah, he came to visit, and in the madrasa he gave a talk to the ulama. So amongst the advices that he gave, he said to the ulama that you are, you know, day and night engaged in teaching the deen to those who are not yet baligh, have not yet reached puberty. Most of the ulama who teach in the madrasa and the masajid, most of the students are young. They're ghairul baligheen, they're not baligh yet. So he said, you teach them, and with this thought in mind, that once they become baligh and once they reach puberty, now they will be able to bring completely that which they learned before. So they will be able to follow deen completely. But these group of people, the ghairul baligheen, those who are not baligh, if they die today, then Allah will not question them. They will be forgiven and they will go to Jannah. So you are ulama, I'm sure you are thinking also, what is the way to make effort on all of those people who are right now baligh? What we can do, what effort we can do so that deen can reach them right now? Because if they die today without the deen, then they will be questioned.
उन्होंने इस अंदाज में बात कही कि तुम इतने ज्यादा जिम्मेदार हो, समझदार हो कि इतनी दूर तक सोचते हो, ये बोल दिए, तो लिहाजा ये बताने की जरूरत नहीं है तुम्हारे को कि उनके ऊपर कितनी मेहनत करना
है। He said it in such a way where he is showing the ulama that they have a great deep understanding. That they have such deep understanding that even before the person has become baligh, they are making effort on him. So most probably they are definitely making more effort on those who are already baligh. Those who are not baligh yet, they are already making effort on them. So you must have already thought of how to make effort on those who are already baligh.
जो छोटे हैं उनके तो parents जो है ना उनको लाके हमारे पास छोड़ देते हैं, लेकिन जो बड़े हैं उनका कोई पेरेंट्स नहीं होता, वो तो खुद ही पेरेंट होते हैं, वो हमारे पास नहीं आएंगे तो उसका तरीका क्या हो सकता है?
He said those who are young children who have not yet reached puberty, not baligh, they have parents. Their parents will bring them to the madrasa and the masjid to learn. But those who are adults, no, they have no parents to bring them to the masjid. So what do you think, how we can reach them and what effort we can make on them?
एक और बात जो उन्होंने बड़ी मजे की कही थी, तो वो बात ये कही थी कि हम अपनी जिम्मेदारियों को कुछ इस अंदाज में निभा रहे हैं, मसाजिद में, मदारिस में, ये जो चीज जैसी होनी चाहिए थी उसकी उल्टी हो रही। और फिर उन्होंने कहा कि इसका मतलब यह है कि जिस मदरसे में आप हैं آپ کسی غیر عالم کے تحت میں ہوتے ہیں، جس مسجد میں آپ پڑھتے ہیں آپ کسی غیر عالم کے تحت میں ہوتے ہیں، تو یہ لوگ اپنی بات چلواتے ہیں آپ سے، حالانکہ آپ کی بات ان سے چلنا چاہیے تھا، آپ کی بات چلتی اور ان کی بات، یعنی آپ حاکم ہوتے وہ محکوم ہوتے، آپ ان کو بتاتے. پھر اس کے بعد ایک مثال بیان کی تھی، بہت دلچسپ اور کافی اچھی لطیفہ بھی ہو گیا تھا. وہ یہ کہ انہوں نے فرمایا کہ ایک آدمی سفر میں جا رہا تھا، اس کے پاس سواری نہیں تھی، چلتا چلتا تھک گیا. اللہ تعالیٰ سے کہنے لگا، یا اللہ سواری دے دے، یا اللہ سواری دے دے، یا اللہ سواری دے دے، ایسی دعا کرتا تھا. تھوڑی دیر کے بعد میں ادھر سے آدمی آ رہا تھا، اس کے پاس گھوڑی تھی، وہ گھوڑی پہ آ رہا تھا، فیمل گھوڑا اس میں آ رہا تھا، وہ تھا فوجی. خدا کی کرنی ہے کہ جب یہ نزدیک ہی تھا تو اس گھوڑی نے بچہ دیا. اب وہ جنگل میں گھوڑی کو بچہ، وہ نیا نیا بچہ چلنے کے قابل نہیں، تو اس کو کوئی لے کے چلنا تھا. تو اب وہ فوجی آدمی جو ہوتے تھے وہ بیگاری میں کسی کو بھی پکڑ کے کچھ بھی کام لگا لیتے، نہیں تو مارتے. وہ تو اس نے تو کہا کہ اس کو پکڑنا چاہیے، تو بولا کہنے گئے اس کو لے اور اس کو اپنے سر پہ اٹھا اور چل میرے ساتھ. تو اب وہ بےچارا رو رہا ہے، ماروں گا ورنہ. وہ زبردستی اس نے اپنے سر پہ رکھ لیا اسپرے کے بچے کو اور جانے لگا. تو راستے میں کہتا جا سوال آئی راستے میں کہتا ہوا جا رہا تھا، یہ اللہ میاں میں نیچے مانگا تھا اوپر نہیں مانگا تھا، نیچے مانگا تھا اوپر نہیں مانگا تھا.
حضرت مولانا سید احمد خان صاحب رحمہ اللہ، when he visited, he also said something very interesting. He said the ulama and the scholars who are in the masajid and the madaris, they are teaching and they are doing the khidmah of deen. But the way it should have been, nowadays it's happening opposite to how it should have been. And then he explained that further. He said, it should have been that what the ulama say, everybody listens to. Everybody obeys the ulama. But nowadays what is happening is that the masjid, the administration of the masjid is non-ulama. And in the madrasa, those who are on the board in the committee are non-ulama. So now what is happening is that that which the non-ulama say, the ulama have to obey. So it should have been that what the ulama say, non-ulama obey. But nowadays what the non-ulama are saying, the ulama have to obey. So he said what is supposed to happen nowadays, opposite to that is happening. Then he gave one beautiful example. He says, as a joke, that one person was traveling. This is a real story, but it became a joke also. That one person was traveling and he had no transportation, he had no animal to ride on. So while on the way he's making dua to Allah, oh Allah, give me an animal so I can use that for transportation. Oh Allah, give me an animal. Oh Allah, give me an animal. Oh Allah, give me transportation. So while he was making this dua, then he saw that there was a soldier who was riding a female horse, and that soldier is coming from the opposite direction. So as soon as the soldier on the female horse got close to this person, the female horse gave birth to a baby horse. And now when the baby horse is born, the baby horse could not walk properly, it cannot walk, it is dependent, it needs somebody to carry it. So the soldiers, they would be people of force. They would force the people to do work for them. So the soldier on this female horse, he told this man who was making dua for an animal, he said, come and grab this animal and carry this animal on your head. So this person said, I cannot carry. He said, no. He forced him and he said, carry this animal on your head, this baby horse. So this person was forced to bring the baby horse on his head. So he made dua to Allah that, oh Allah, I ask you for an animal, not on top, on the bottom, so I can ride on, not to put on my head. He said, like that, today's something opposite of what should be happening is happening.
Oh, why not? یہ جو معاملہ پلٹتا ہے تو اس کے بھی کچھ اسباب ہوتے ہیں سمجھ. تو یہ فرما رہے تھے کہ ان اسباب پہ غور کرو کہ جن اسباب کی وجہ سے یہ ایسا پلٹ رہا ہے.
The reason why this is happening, opposite to what should have been happening, why is this happening? Why is the opposite happening? There are reasons for that. Now, Maulana said, now ponder over what could be the reasons and the cause for this to happen. Opposite is happening, and that which is supposed to happen is not happening. What is the reason?
ایک تو اس وجہ سے اپنے امور پر ہمیں غور کرنے کی ضرورت ہے کہ اللہ تبارک و تعالیٰ نے جو علم عطا فرمایا ہے اس کی جو ذمہ داریاں ہیں اس کی نوعیت کیا ہے. کیونکہ علم تفصیلی جس کے پاس میں بھی ہوگا, جس کو ہم عالم کا کورس کہتے ہیں, وہ علم تفصیلی ہے. اور علم تفصیلی اپنی ذات کے علاوہ دوسروں کی ضرورت کا ہوتا ہے, کیونکہ علم ضروری اپنی ذات کے حد تک ہوتا ہے. علم تفصیلی تو دوسروں کے لیے ہوتی ہے, زیادہ تر کا تعلق دوسروں سے ہوتا ہے. تو یہ اس علم تفصیلی کو دوسروں تک کیا صرف طالبین تک پہنچانے کی ذمہ داری ہماری ہے یا طالبین اور غیر طالبین دونوں کے ساتھ ہماری ذمہ داری وابستہ ہے؟
He said, now we have to ponder over the علم that we have learned. That this علم has different aspects, different types of علم. The علم that we learn in madaris, in the madrasa, in our schools, is العلم التفصيلي. Detailed علم. And most of the time, that which we learn, all of it is not applicable to my life. Everything will not happen to me. Everything I learn is not applicable to me. It is for the Muslims in general. It is for the Ummah in general. Al-ilmu daruri, that is applicable to me. That which is farz, that which is applicable to me. But in madrasa, we don't only learn al-ilmu daruri, we learn al-ilmu tafsiri also, everything, detail. So now, this ilm that we have, is it only for those who come to us to learn? Or do we have to take this ilm that we learned in the madrasa to the entire ummah? That which we have to ponder over.
حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کہہ سکتے ہیں, چونکہ ان کے والد صاحب کے ساتھ دہلی میں ان کا عروج ہوا تھا. تو پہلے ان لوگوں نے 260 مدرسے قائم کیے. ابھی میں مولانا عبداللہ صاحب رحمۃ اللہ علیہ کی ایک وہ تقریر پڑھ رہا تھا, جو اس تبلیغ کی ہسٹری بہت اچھی طرح جانتے ہیں. شروع سے ساتھ ہیں حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کے. اور میں کہ انہوں نے 260 مدرسے پہلے قائم کیے. بہت مالدار آدمی تھے, بہت زمیندار آدمی تھے, رئیس تھے. 400 ان کے پاس مکانات تھے جن کے کرایہ ان کو آتے تھے, اور زمین بے حساب ان کے پاس تھی. تو ان 260 مدرسوں میں جو بچے پڑھ رہے تھے, تو ایک مدرسے میں سند فضیلت دینے کے لیے, حفظ کی سند دینے کے لیے ان کو بلایا گیا. تو وہ گئے. جب وہ وہاں تشریف لے گئے تو انہوں نے دیکھا کہ جو بچہ حافظ ہو چکا تھا اس کی داڑھی کٹی ہوئی تھی. تو وہی سر پکڑ کے بیٹھ گئے کہ مدرسے سے میرا مقصد پورا ہونے والا نہیں ہے.
عجیب بات یہ ہے کہ ان 260 مدرسوں کے معلمین کی تنخواہ یہ اپنی طرف سے دیتے ہیں.
اللہ سبحانہ و تعالیٰ,
عبداللہ صاحب بیان کر رہے تھے تقریر میں, وہ میں نے حال میں پڑھ کے.
حضرت مفتی صاحب is saying that there's a بیان of عبداللہ رحمۃ اللہ علیہ, who knew the history of Mawlidiyas Rahmatullah in a lot of detail. And he has given this bayan and it is written down.
Tabligh ke andar jo ulama-e kiram shuru se rahe aur bahut bade paimane ke the, wo do hi rahe. Yani matlab bahut se rahe, sainkdon rahe, lekin tabligh mein Hazrat Mawlidiyas Sahib ke saath shuru se ab tak ek Mawlana Sayyid Khan Sahib aur dusre Mawlana Ubaidullah Sahib, ye bhi bola.
In the effort of dawah, there are two ulama and two elders who have been with Mawlana Ilyas Rahmatullah from the beginning till the end. There are many of the ulama and scholars who have seen and benefited from Mawlana Ilyas Rahmatullah, but there are two specifically who have been there from the beginning till the end. Mawlana Sayyid Ahmad Khan Sahib Rahimahullah and Mawlana Ubaidullah Baghawi Rahimahullah. These two have been from the beginning till the end.
And in dono ki khususiyat bhi thi, wo ye hai ki bayanat mein baaz martaba Mawlana Ilyas Rahmatullah le koi baat waridat ki shakal mein bolte the. Waridat khud se aane wale muzammim. तो इन दोनों की जिम्मेदारी होती थी उसको कुरान और हदीस में तलाश करने की.
So also there is something very interesting about these two, that sometimes Mawlidiyas Rahmatullah Alayh used to give bayan, and while giving bayan, Allah would put certain things in his heart that he would say that Allah put into his heart. So now the responsibility of these two ulama was to research and find the dalil of what Mawlidiyas Rahmatullah said in the Quran and hadith. This was their job. Whatever Mawlidiyas said that Allah put in his heart, now they had to find that in the Quran.
अगर इसमें उनको न मिलता तो वो बात चलाने को न फरमाते.
And if they could not find this in Quran and Hadith, then Mawlidiyas Rahmatullah would say, "Don't spread this. Talk what I have said." And if they found, then this would spread. So Mawlidiyas Ubaidullah Rahmatullah writes.
किसी के तर्जुमा तय तो नहीं हुआ? किसी के तर्जुमा तय तो नहीं हुआ था ना?
नहीं, वो ये ठीक है. इसलिए हरू साहब तो नहीं.
आगे ठीक. अच्छा, चूंकि हम ऐसे बैठ गए थे तो इसलिए जी.
So Ilyas Rahmatullah Alayh, he had, Allah Subhanahu wa Ta'ala had given him a lot of wealth. So he had 260 madrasas under him that were running under him, and also Allahu Akbar, 400 houses and a lot of land also. So one day what happened was, there was certain students who became hafiz, and they, Mawlana Ilyas Rahmatullah was invited to give them the sanad and to give them the approval that they were hafiz now and the certificate. So he was called. When he was called,
his father,
Mawlana Ilyas ke walid Mawlana Ismail, unke saath, ha, nahi nahi, wohi the asal madrasa qaim karne wale, usme ye bhi.
Lekin jo gaye the wahan.
Ji ji. ये सिलसिला दोनों का है सर जी.
So this is regards to
दोनों की तरह मंसूब होता है, लेकिन मौलाना इस्माइल साहब जो है ना, वो आए थे यहाँ पर. अब वो ही जमींदार थे जिसकी विरासत मौलाना इलियास साहब को मिली थी.
So the actual owner of all of these lands and houses was actually his father, Mawlana Ismail Rahimahullah, and this was inherited by Mawlana Ilyas Rahmatullah Alayh. So when he saw that the one who is becoming hafiz, he has finished the memorization of Quran, he comes forward, and Mawlana sees that he doesn't have a beard, that he is cutting his beard, he is not following the sunnah. So Mawlidiyas Rahmatullah Alayh, he was very concerned. He says that deen cannot be established throughout just by the madaris. Something else has to happen.
इसी जुमले में यह किस्सा पेश आया था कि ये हजरत जो है वो चले गए मक्का मुकर्रमा हिजरत करके. ये भी जाने वालों में इस्माइल साहब भी थे और मौलाना इलियास नहीं गए हिजरत करके. तो जब ये थोड़ा सा खल्त हो रहा है, क्योंकि ये जो बात है कि आपसे काम लिया जाएगा, हजरत मौलाना इलियास साहब के साथ हुआ है. तो फिर ये हिजरत करके जाने वालों में इलियास साहब भी थे होंगे, फिर तभी तो आए वो. ये दोनों हजरात जो है, असल में इंडिया में ये होता था, बहुत हुआ है पहले, कि बड़े उलमा की तादाद मक्के मुकर्रमा मदीना मुनव्वरा जाके रह जाती थी. उस जमाने में सुविधा वजह से कोई मसला नहीं हुआ करता था. चुनाचे हजरत मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह ने भी हिजरत फरमाई थी अपने खलील अहमद साहब रहमतुल्लाह अलैह के साथ. हजरत मौलाना खलील अहमद साहब रहमतुल्लाह अलैह के शेख हैं हजरत मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह. तो حضرت مولانا خلیل احمد صاحب کے ساتھ 200 علماء کرام ہجرت کر کے گئے تھے اور وہیں رہنے کے لیے گئے تھے. تو ایک بڑی تعداد اس موقع پر مکہ مکرمہ کو ہجرت کر رہی تھی. اتفاق کے بعد مولانا زکریا صاحب کے ساتھ میں بھی یہ واقعہ پیش آیا جو مشہور ہے ان کے بارے میں. پھر مولانا خلیل احمد صاحب نے ان سے فرمایا کہ آپ جو ہے ہندوستان چلے جاؤ, آپ سے حدیث کی خدمت دینی ہے, دین کی خدمت حدیث کے سلسلے میں تم سے کام لینا ہے. تو پھر مولانا زکریا صاحب نے فرمایا کہ حضرت میں تو ہجرت کر کے آیا ہوں, مستقل ارادے سے پوری زندگی کے لیے ادھر آ گیا ہوں. تو فرمایا کہ نہیں تم چلے جاؤ, اور یہ بات میں نہیں کہہ رہا, صاحب روضہ کہہ رہے ہیں آپ سے. صاحب روضہ نے حضرت مولانا خلیل احمد صاحب سے فرمایا, صاحب روضہ نے میں نام میں کہا ہوگا رویت میں. تو پھر اس کے بعد مولانا شیخ زکریا صاحب رحمۃ اللہ علیہ نے عرض کیا کہ حضرت میں تو یہاں مارنا چاہتا ہوں. حضرت مولانا خلیل احمد صاحب تھوڑی دیر خاموش ہو گئے, اور اس کے بعد میں فرمایا کہ حسب دلخواہ ہو جائے گا جاؤ. حسب دلخواہ کا مطلب ہوتا ہے تمہارا دل جیسے چاہ رہا ہے ویسے ہو جائے گا جاؤ. چنانچہ یہ قصہ میں نے حضرت مولانا مسیح اللہ خان صاحب رحمۃ اللہ علیہ سے سنا, انہوں نے سنایا تھا ہم سے یہ واقعہ. تو اس پر حضرت مولانا مسیح اللہ خان صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ اسی وقت علماء نے کہا کہ یہ بندہ مدینے میں ہی مرے گا, کہیں اور نہیں مر سکتا, کیونکہ قلندر ہر چھ گویا دید گویا. مولانا خلیل احمد صاحب نے ویسے ہی نہیں فرمائی کوئی بات. تو اس قسم کے واقعات اچنا کے پھر وہ آئے, اور 40 سال بخاری پڑھائی وہاں یہاں پہ مزاحلو میں, اور پھر بخاری کی بھی شرح لکھی, ترمذی کی شرح لکھی, بدر المجود لکھی, اوجد المسالک لکھی, موطا امام مالک کی شرح لکھی. بہت بڑا کام ان سے اللہ پاک نے لیا. تو یہ دونوں جو ہیں باپ بیٹے, ان کے ساتھ میں بھی یہ قصہ ہوا کہ یہ لوگ مکہ مکرمہ گئے ہوئے تھے, تو وہاں پر یہ خواب میں دیکھا گیا کہ بھائی تم جاؤ تم سے کام لیا جائے گا. تو وہ قصہ تو آپ سنے بھی ہیں کہ جب انہوں نے بعض معبرین سے ذکر کیا کہ مجھے ایسا خواب پڑا ہے, تو انہوں نے کہا کہ بھائی اب جاؤ آپ. انہوں نے کہا میں کیا کر سکتا ہوں, مجھے کیا ہو سکتا ہے. تو کہا کہ بھائی خود آپ سے کہہ رہا ہے کہ آپ کرو, آپ سے تو یہ کہا جا رہا ہے کہ لیا جائے گا جاؤ, تم جاؤ لیا جائے گا, جس کو لینا ہے وہ اس کو پتا ہے کہ اس کس طرح سے کام تم سے لیا جائے گا. یہ صورت ہوئی پھر ان کے ہندوستان واپس آنے کی.
سو مولانا اسماعیل صاحب رحمہ اللہ دا فادر اینڈ آلسو مولانا الیاس رحمۃ اللہ علیہ بوتھ آف دیم میڈ انٹینشن ٹو گو ٹو مکہ مکرمہ اینڈ ٹو ڈو ہجرا دیئر فار ایور, ٹو لیو دیئر اینڈ ٹو پاس اوے دیئر. And this is the habit that used to be amongst the ulama in the past, because there was no issue of visa and going to Makkah Mukarramah. So they would go, many ulama would go with the intention to live there for the rest of their life and to make their grave there also, to live there and to pass away there. So like...
Yes, sir, petrol nikalne se pehle ki kisse hain wo.
This is all before the oil and the petrol was established and found in that area. This is all before that. So similarly, you know, as a side note, Hazrat Mufti Sahib is also mentioning that one incident of Mawlana Khalil Ahmad Saharanpuri rahimahullah, and also his student Mawlana Zakaria rahmatullah alayh. So the Sheikh is Mawlana Khalil Ahmad Saharanpuri rahimahullah. So he also made hijrah with the intention that I will stay there forever. And Mawlana Zakaria rahmatullah alayh, Sheikh al-Hadith, the one who wrote Tawadul Amal and other books, he also made intention to do hijrah with him into Makkah Mukarramah forever. So Mawlana Khalil Ahmad Saharanpuri rahimahullah, with him 200 other ulama also decided to make hijrah with him. Such a large group of ulama. And amongst them was also Mawlana Zakariya rahmatullah alayh. So when they reached Makkah Mukarramah and Madinah Munawwara, at that time Mawlana Khalil Ahmad Saharanpuri rahimahullah told his student Mawlana Zakariya rahimahullah that you should go back to India and do the khidmah of hadith. Go and teach and spread the ilm of hadith in India. So he says to his sheikh that I have made hijrah with the intention never to go back. I want to live here, I want to die here. He said, so his sheikh, Mawlana Khalil Ahmad Saharanpuri, he says that I'm not telling you this, but Sahib al-Rawdah, Rasulullah ﷺ has told you this. It's possible through the dream that Rasulullah ﷺ has informed him that Zakariya must go back to India and do the khidmah of hadith. So this is what happened. He went back to India. For 40 years he was teaching Bukhari, Sahih Bukhari, and many, many other books he has written also, Awjaz al-Masalik, and in other kitabs Allah subhanahu wa ta'ala.
Badr al-Majhud mein unka kaam zyada hai, bahut zyada hai. Kaukab al-Durri unki hai. Amrat al-Nabi unki hai. Bahut si kitabein hain. Fadail-e-Sadaqat bhi unki hai. Muntaha Fadail-e-Amal bhi unki hai.
All these books Hazrat Mufti Sahib is mentioning, Mawlana Zakariya had a great part in these books as well, and some of them he wrote himself as well. So,
عوجز المسالك موطا امام مالک کی شرح ہے, جب یہ علماء مالکیہ میں پہنچی تو انہوں نے کہا کہ بھئی اس کے اندر جو تفصیلات ہیں وہ تو ہمارے علماء کے پاس میں بھی نہیں ہوں.
عوجز المسالك is the شرح and the commentary of موطا امام مالک رحمه اللہ. So when this reached the علماء of the مالکی مذہب, then they said that that which is inside of this book, even our Maliki ulama don't have this information. Where did they get this?
This kitab ka likhne wala to yaqinan Maliki ul Maslak.
They said that the one who has written this book, Awjaz ul Masalik, definitely he is also Maliki. Definitely. A non-Maliki cannot write such a book.
جب لوگوں کو یہ معلوم ہوا کہ وہ حنفی المسلک ہے تو وہ بڑا انہوں نے تعجب بھی کیا اس کا.
And when they found out that the one who wrote this book is Hanafi, not Maliki, they were very surprised at this. So just like Mawlana Zakariya Rahmatullah Ali also went back and returned back to India for the khidmah of hadith, just like that Mawlana Ismail, when Ilyas Rahmatullah Ali had made hijrah to Makkah Mukarramah, so at that time Mawlana Ilyas Rahmatullah Ali, he saw that somebody is telling him that so Rasulullah SAW is telling Mawlana Ilyas Rahmatullah Ali in his dream that you should go back to India and Allah will take work will be taken from you. So he was very worried at this, that I made hijrah to live here forever and to die here also. Now I have to go back. What can I do? What can I do? So he went to one of those who interpret the dreams and he asked them this dream, that what should I do now? Should I go back or should I stay? They said that you should go back. It is not, and then he expressed.
जाऊँ ना जाऊँ इसका उन्होंने इस्तेफारा नहीं किया. उन्होंने कहा कि भाई मुझसे कहा कि काम लो मैं क्या कर सकता हूँ, मुझे तो कुछ काम नहीं आता. ये वही बात.
So he asked the one to interpret the dream that it is told to me that I am going to do work. So should I don't know anything. I don't know how to do any work. I don't know how to make any effort. So this is what he thought of himself as somebody who was very low and insignificant. He said, I cannot do anything. What should I do? So he said, it was not told to you that you have to do work. It was told to you by Rasulullah in the dream that work will be taken from you. All you have to do is go back and Allah will take work from you.
यहाँ आने के बाद फिर मौलाना इलियास साहब रहमतुल्लाह ने एक ख्वाब देखा. ये भी मौलाना अब्दुल्ला साहब का बयान किया हुआ है कि मौलाना ने ख्वाब ये देखा कि वो किसी मस्जिद में गए और वहां लोगों को उन्होंने जमा किया और उनको बयान किया اور ان سے کہا کہ تم لوگوں کو دعوت دینے کے لیے, لوگوں کو نصیحت کرنے کے لیے دوسری مسجد جاؤ. اور 8 آدمی تیار ہوئے اور ان کے اندر خواب میں ہو رہا ہے سارا. اس میں انہوں نے ایک قاری کو لیا اور ایک ذمہ دار کو لیا اور اس ایک قاری اور ایک ذمہ دار کو لے کے انہوں نے وہ جماعت بنا کے انہوں نے بھیج دی دوسری مسجد کو. انہوں نے یہ خواب دیکھا رات میں اور آنکھ کھلی ان کی کیسا ہونے. تو پھر جیسے ان کے سمجھ میں آئی یہ بات کہ اچھا یہ اس طریقے سے کیا جانا ہے غالباً, تب مولانا الیاس صاحب رحمۃ اللہ علیہ نے ریئل میں 8 آدمیوں کو جمع کیا, تقریر کی تو 8 آدمی تیار ہوئے, جس میں اس پہلی جماعت میں خود مولانا الیاس صاحب بھی تشریف لے گئے اور اس جماعت کو لے کے. یہ قصہ ہوا سنا مولانا عبداللہ صاحب رحمۃ اللہ علیہ نے بیان کیا کہ کس طریقے سے ان کو خواب میں یہ بات دکھانی شروع کی گئی. تو اس میں ان کو اس وجہ سے ضرورت پڑتی تھی خواب کی تعبیر کی اور ضرورت پڑتی تھی نصوص تلاش کر کے اس کے اندر جو ہے نا اس کا مرجع دیکھنے کی کہ جو بات سمجھائی جا رہی ہے بتائی جا رہی ہے وہ خواب ہی ہے صرف یا اس کی کوئی سند بھی ہے.
And then after returning back to India, when Ilyas Rahmatullah saw another dream, and all of this is being mentioned by Mawlana Ubaidullah Sahab Rahimahullah. So when Ilyas Rahmatullah sees another dream in India, that he is going to a masjid, and when he goes to the masjid, he gathers many people together to deliver a talk to them. And after this, he collects a few individuals. Amongst them is one Qari, and one responsible brother, one Amir. And then he sends these brothers to another masjid to do the effort in another masjid. So he sees all of this in a dream. And then when he wakes up, he says, he does this in real life also. Then he goes to a masjid, he gathers the individuals at that masjid together, and then he calls them, he talks to them, and at the end of this bayan and talk, he does tashkil and he prepares a few brothers. And he himself joins that jamaat, and all of them together go to another masjid to make the effort of dawah. So this is how Allah subhanahu wa ta'ala had showed him in dreams this type of effort. So when he used to see something in the dream, then he would try to search for the dalil of this dream in the Quran and Hadith, from the Nusus. We were trying to find that what I am seeing, is this according to what really happened in the time of Rasulullah and Sahaba, trying to find the Nusus, and then what he would find and apply, and this is how the effort of Dawah had started.
इसी वजह से वो हर हर कदम पे बहुत ज्यादा डरते थे और हर हर कदम पे उलम और ये खुद भी बहुत बड़े आलिम थे अस्मा अलिया साहब रहमतुल्लाह अलैह और बुजुर्ग भी थे तकी भी थे सूफी भी थे मुहद्दिस भी थे तो मगर इसके बावजूद वो इसके मामले में हर हर कदम पर इतना ज्यादा उनका डरना मजबूर है कि हैरत होती है एक वाकया उनका मैंने वहीं सुना हुआ इंडिया में बुजुर्गों से कि एक मरतबा हजरत मौलाना इलियास रहमतुल्लाह अलैह ने खंजर अपने जेब में छुपा लिया और हजरत मौलाना मुफ्ती किफायतुल्लाह साहब जो उस वक्त के सदर मुफ्ती थे उनके पास तशरीफ ले गए और उसके बाद में कहा कि मुझे आपसे तन्हाई में बात करनी है तो तन्हाई में ले गए हजरत मौलाना उनको मौलाना मुफ्ती किफायतुल्लाह साहब को और ये फरमा कि हजरत ये जो काम शुरू हुआ है अगर ये हक है और सही है तो ठीक है आप उसको बताइए मुझे नहीं तो मुझे इससे जुबा कर खंजर अपना निकाल के उनके सामने रखा क्योंकि कहीं ऐसा ना हो कि मेरी वजह से कोई फितना हो जाए और मैं कोई फितने की बात करूं और मैं उसका जिम्मेदार होना नहीं चाहता हूं तो हर हर कदम पर बहुत ज्यादा डरने वाले ये थे कि हर हर एक्शन में कहीं कोई बात ऐसी ना हो जाए कि जो कुरान हदीस से हटी हुई हो और उम्मत के फायदे के बजाय नुकसान का बायस हो जाए मौलाना मुफ्ती किफायतुल्लाह साहब रहमतुल्लाह ने उनको तसल्ली दी उनका साथ दिया उनको बताया कि नहीं आप जो कर रहे हैं बिल्कुल मुफीद है बहुत जरूरी है और फिर उसके साथ साथ हमेशा मुफ्ती किफायतुल्लाह साहब साथ देते रहे उनका
सो दिस इज एंड मौलाना रहमतुल्लाह अलैह व्हाइल द एफर्ट वाज बीइंग स्टार्टेड ही वाज वेरी स्केयर्ड एंड फियरफुल ऑफ अल्लाह सुभान व तआला दैट आई शुड नॉट बी डूइंग समथिंग व्हिच इज इनकरेक्ट व्हिच इज अगेंस्ट the nusus and the way of Rasulullah sallallahu alaihi wasallam. This effort should be according to the sunnah, not against the sunnah. So he was always afraid of this, always fearful of Allah subhanahu wa ta'ala. It's amazing how much he used to fear Allah subhanahu wa ta'ala with regards to this. On one occasion, when Ilyas rahmatullahi, he hid a dagger inside of his pocket. And he went to Mufti Kifayatullah sahib, who was the main Mufti, the Grand Mufti of India. So he takes Mufti Kifayatullah sahib in privacy. And when Ilyas Rahmatullah tells Mufti Kifayatullah Sahib that this effort that is being started, the movement of the Jama'at and how this effort is taking place, if this is according to the correct method, according to the way of Rasulullah Sallallahu Alaihi Wasallam in Nusus, then Alhamdulillah, it's fine. But if this effort is against the Nusus and against the way of Rasulullah Sallallahu Alaihi Wasallam and Sahaba, then take this dagger and slaughter me right now. Because of me, something which is incorrect is spreading amongst the ummah. And I don't want to take that responsibility. Allahu Akbar. So this was the type, and Mufti Kifayatullah Sahib rahmatullah, after that, he consoled him. He said, no, no, no. What you are doing is according to the way of Rasulullah Sallallahu Alaihi Wasallam. It is according to the nusus. It is not something which is misguidance, which is being spread in the ummah. And from that time onwards, Mufti Kifayatullah Sahib was side to side with Mawlana Ilyas rahmatullah alayh in doing the effort and supporting the effort.
उनके वाकयात में एक बात ये भी लिखी हुई है कि वो इसी दिनों इन्हीं दिनों में उलमाए किराम के पास गए एक मरतबा जब और उलमाए किराम से कहा कि भाई हम आपस में कुछ मेरे में कुछ पूछने के लिए आप मुजाकरा करने के लिए आया हूं तो उनको जमा किया फिर उसके बाद में उम्मत के हालात का जिक्र आया जिन हालात में उम्मत है उस वक्त बहुत ही ज्यादा खराब हालात थे इंडिया के बिल्कुल इर्तेदाद के किनारे के ऊपर जो है ना मुसलमान था मुर्तद होने के लिए मुर्तद हो ही रहे थे बहुत सारे एक शुद्धि तहरीक नाम की एक तहरीक होती थी जो मुसलमानों को गैर मुस्लिम बनाने की होती थी तो वो सिलसिला उसका चल रहा था उसी जमाने में बहुत बुजुर्गों ने मेहनतें की उसी जमाने में हजरत थानवी रहमतुल्लाह अलैह ने भी बड़े एहतमाम से उलमा को इसमें लगाया हुआ था जमातें बना बना के भेजते थे लोगों को मुसलमान रखने पर और लोगों को तौबा कराने पर और दीन की बुनियादें सिखाने पर तो कई उलमा कर रहे थे लेकिन ये खास सेटअप शक्ल में नहीं आया हुआ था हजरत मौलाना थानवी रहमतुल्लाह अलैह का एक वाक्य शुद्धि तहरीक के जमाने में जब तबलीग के लिए उलमा को भेजने का ये भी मशहूर है कि एक गांव में जब गए क्योंकि बिल्कुल रस्म रिवाज खाना पीना शादी ब्याह सब में गैर मुस्लिमों का तरीका राइज हो रहा था تو کوئی چیز باقی نہیں تھی گاؤں کے مسلمانوں میں اسلام کے نام سے. تو یہ بھی جماعت پہنچی علماء کی, انہوں نے کہا کہ بھائی تم لوگ کس بنیاد پر اپنے آپ کو مسلمان کہتے ہو؟ تو انہوں نے کہا کہ بھائی ہم لوگ تعزیہ اٹھاتے ہیں, ہم لوگ شیعہ جو تعزیہ اٹھاتے ہیں وہ تعزیہ شیعہ لوگ تعزیہ اٹھاتے ہیں 10 محرم کو امام حسین کی یاد میں, تو ہم لوگ تعزیہ اٹھاتے ہیں اس لیے ہم مسلمان ہیں بس, اور کچھ نہیں, نہ نماز نہ روزہ نہ کچھ نہیں. یہ لوگ پریشان ہوئے کہ یہ لوگ تو مسلمان رہے ہی نہیں. حضرت تھانوی سے پوچھا کہ ایسے کیا کرنا چاہیے ان کے لیے, حضرت تھانوی فرمایا کہ ان سے یہ بولو کہ تم بہت پکے مسلمان ہو, اس کو مضبوط پکڑے رہنا. اور پھر اس کے بعد میں علماء کرام بھیجے آہستہ آہستہ, حالانکہ جو لوگ انڈیا کے ہیں پاکستان کے ہیں ان کو معلوم ہے کہ حضرت تھانوی نے رسوم کو بدعات کو خرافات کو مٹانے کے اندر کتنی محنت کی اور اس میں کامیاب ہوئے ہو, تعزیہ وغیرہ کی رسموں کو ختم کرنے میں ان کا بڑا ہاتھ ہے انڈیا میں. تو مطلب یہ ہے کہ جس جو چیز غلط تھی لیکن وہ اس کو اسلام کے نام سے پکڑے ہوئے تھے, تو یہ حکمت تھانوی نے اختیار فرمائی کہ بھائی تم بہت اچھے پکے مضبوط مسلمان ہو, تم اس کو پکڑے رہنا. پھر اس کے بعد علماء کرام کنٹینیو بھیجتے رہے اور اس کے بعد پھر وہاں پہ اسلام کی شکل سامنے آئے. تو غرض یہ ہے کہ یہ سلسلے چل رہے تھے علماء مختلف علماء کی طرف سے, حضرت الیاس رحمۃ اللہ علیہ جماعت کو لے کے پہنچے علماء کے پاس اور ان کو جمع کر کے یہ فرمایا کہ بھائی رائے دو کہ امت کی اس بستی کا علاج کیا ہے, یعنی کیسے یہ امت صحیح حالت کی طرف لوٹ سکتی ہے, غور و فکر کرو اس میں.
One incident of Ilyas Ramta has also mentioned that one day he gathered together a lot of ulama, because at that time in India a movement had started in which a lot of effort was made by the non-Muslims to make the Muslims into non-Muslims. A lot of irtidad was happening. A lot of Muslims, they were adopting and leaving the fold of Islam. So this was happening a lot. So Ilyas Ramta, he gathered together a lot of ulama, and on a side note, Mufti Sahib is saying that even Maulana Ashraf Ali Thani rahmatullah alayh, who is one great scholar of India,
bahut ulama fikr kar rahe the, kai ulama apne apne taur par jadd-o-jahd mein lag gaye the ki kya ho sakta hai, usme ye bhi hua tha,
because many ulama at that time were concerned that Muslims are leaving the fold of Islam, this movement is happening, irtidad is happening. So many ulama were making concern on an individual level and trying to do this effort to save the Muslims. So in this also, Mala Ashraf Thani rahmatullah also used to send ulama to different places where irtidad happened, where people used to leave the fold of Islam, and then they would talk to them, they would invite them towards Islam, and they would make them do tawbah and come back into the fold of Islam. So one incident happens, just to mention, that a group of ulama went to one village. And in the villages, in these places, the people had adopted the customs and the rituals and the methods of the non-Muslims completely. No sign of Islam was remaining in their lives. So when the ulama reached this village, also this village was such that no sign of Islam was remaining in their lives. Absolutely not. Except one, that these people, they said that we have nothing of Islam, but we are very strong on the custom and the ritual of ta'ziyah. This is when the Shia, they bereave and they cry over the shahada of Hussein radiallahu ta'ala anhu, which is a bid'ah and all. Ashraf was very strong on removing the bid'ahs and these customs which were against Islam. He was very strong in removing this. So when they asked and they heard this, that this is the only thing they do which is according to Islam, according to them, because they thought they were strong Muslims because they were doing this bid'ah and this ritual. So when the ulama asked Ashraf what to do now, these people, they have nothing of Islam except this, and this is also not according to Islam, this is also something which is a bid'ah and against Islam. So Ashraf, using his wisdom, he said, tell them to hold tightly to this and continue on this, because at least when they hold on to this, then they will consider themselves to be Muslims. If they leave this also, then there is no connection between them and Islam. So let them continue with this. So this was the condition.
اس کے بعد علماء کو بھیجتے رہے اس بستی میں, پھر وہاں کے لوگوں کو توبہ کرائی تھی.
And then they used to continue to send ulama in that locality, and these people made tawbah, and like that the effort of deen happened. So even in the time of Ashraf Thani, his effort was to send, but it was not the exact form and the shape and the same method that was opened up to Ilyas rahmatullah alayh, that everyone goes out in the form of jamaat. It was not like that. But he used to send ulama to different localities. And the ulama would go gather the people together and give them a talk, give them a lesson, give them advice.
خروج کرا کے مسجد وغیرہ میں ان کو لا کے رکھنا
پھر ان کی اس طریقے سے تربیت کرنا، ایک حلقہ ان کا رکھنا، ماحول میں ان کو رکھنا مسجد کے، یہ جو سیٹ اپ ہے یہ نہیں تھا.
The same method that is happening today, that was opened up to Ilyas Ram Tala, like go and khurud, go visit the people, gather them and bring them in the masjid, establish the halaqa and to learn iman and make them do khurud also to it was not like that. But ulama would go to localities, they would gather the people together and give them advice. This is how it was happening. So Ilyas Rahmatullah Alayhi, he gathered the ulama together at this time. Because iftidad is happening, people leaving Islam. So he asks the ulama that what is your understanding, what is your thought? That how we can stop this from happening and how we can keep the people in the fold of Islam.
So ulama mein se bahut der tak Maulana Ilyas sahab kuch nahi bol rahe the. بہت دیر کے بعد میں عالم صاحب نے کہا کہ بس دین میں لوگوں کے دور ہونے کی وجہ یہ ہے کہ ان میں علم نہیں ہے.
So Ilyas رحمت اللہ علیہ was not saying anything, he was just asking the ulama and seeking and, listen, and wanting to listen what they have to say. What is the solution to this? So after a while one alim he stood up and he said that the reason why deen is leaving the life and is deficient in the ummah is because the ummah does not have علم, does not have the knowledge of deen.
مولانا نے پوچھا کہ کون سا علم.
Then Maulana Islam sir asked this alim that what type of knowledge علم are you talking about.
وہ اس انداز سے کہہ رہے تھے کہ کہیں ایسا نہ ہو کہ یہ امتحان لے رہے ہیں کچھ سمجھا رہے ہیں، بلکہ آپس میں اس انداز کا مذاکرہ کر رہے تھے کہ ایک امتیاز نہ آئے سامنے.
So Maulana Islam sir was not asking him in such a way that it would be considered that he is the examiner, he is taking the exam of that alim who stood up. No, it was not like that. He asked,
مذاکرے کی شکل ہو رہی تھی.
He asked him in such a way that all of them are together on the same level and making fikr of how to bring deen alive. So he's asking them their opinions, not as a teacher, but as a person who is taking advice from the ulama.
تو ظاہر کے سارے وہ علماء تھے، تو انہوں نے سب غور و فکر کر کے کہا کہ علم دین کی کمی ہے، اگر علم دین زندہ ہو جائے گا تو مسلمان صحیح حالت میں آ جائیں گے.
So they were all ulama sitting there, so when I asked them to ask the question, what ilm are you talking about? So all of the ulama said, of course we are talking about ilm al-deen, the ilm of deen. Because the ilm of deen is less, that is why the ummah is not practicing deen and they are leaving Islam.
اس پر جو ہے یہ مذاکرہ کیا اس علماء کی جماعت نے کہ حضرات صحابہ کو جو اللہ تبارک و تعالیٰ نے ترقی اور کامیابی عطا فرمائی، پھیلایا، غلبہ دیا، تو اس میں کتنے حفاظ تھے، کتنے علماء تھے، انہوں نے آپس میں مذاکرہ کیا.
So Ilyas رحمۃ اللہ علیہ علماء did the مذاکرہ, they were making مذاکرہ amongst themselves, the ulama, that in the time of Rasulullah صلی اللہ علیہ وسلم, the effort he made amongst his Sahaba and the Sahaba that were there, amongst them, how many of these Sahaba were actually ulama and hufaz?
اور یہ جس علم سے ہم بات کر رہے ہیں، یہ علم تو دھیرے دھیرے بعد میں آیا، سو ہے مسائل تو سارے مدینہ منورہ جانے کے بعد آئے نا بھیا. جس علم کو ہم علم کے نام سے پڑھتے پڑھاتے ہیں، اس کی تفصیلات تو زیادہ تر مدینہ منورہ جانے کے بعد اور اس میں بھی آخر والے دور میں ہیں زیادہ تر.
And he said that the ilm that you are talking about, most of this ilm came into existence very late, not in the beginning. It came into existence in Madina Munawwara, after the Hijra, most of the masail.
اور اس میں بھی سن چھ کے بعد ہی زیادہ ہوا ہے. دو ہجرے میں کچھ مسائل آگے، چار میں کچھ آگے، پانچ میں، زیادہ تو آخر والے حصے میں زیادہ ہیں.
The masail and the details of the masail of the laws and the commands of Allah, most of this has been taught to this ummah at the end of the life of Rasulullah, after the sixth year of Hijrah onwards. Most of these masail have come at the end. So in the beginning there was no real ilm of deen that we consider ilm, the ilm that we teach and learn. Most of this was not existing in the beginning. It only came in Madina Munawwara and that also towards the end.
وہ سب مل کے اس نتیجے پہ پہنچے کہ ایک تو حفاظ بھی بہت زیادہ نہیں تھے، الگ الگ تھا، وہ یاد تھا صحابہ کرام کو، مگر جس کو ہم حافظ کی ترتیب پہ کہتے ہیں ایسے بہت کم ہوتے تھے. مفتیان حضرات میں بھی مشہور یہ ہے کہ صرف سات تھے مفتی، ان سات مفتیوں کے ذریعے سے ہی صحابہ کرام زیادہ تر مسئلے مسائل معلوم کرتے تھے. تو وہ لوگ سارے مل کے اس نتیجے پہ پہنچے کہ یہ علم نہیں ہے اس کا سبب، حضرات صحابہ کی ترقی کا راز.
So the ulama, after talking with each other and consulting with each other and making fikr and concern and trying to figure out what is the cause of the decline of the ummah, then they came to a conclusion that amongst these sahaba also, not all of them And very few of them were actually complete Hafiz of Quran, as we consider Hafiz today from the beginning till the end. Very few of them, not all of them. And also not all of them were at the level of a Mufti. Only a few of them, maybe seven of them, who were really experts in the Masail of Deen. So this was not the root cause of the advancement of Sahaba in terms of Deen. They did not advance in terms of Deen because of the ilm of Deen.
फिर उसके बाद में किसी ने कहा कि उनके पास में माल नहीं है, मुसलमानों के पास इस वक्त माल नहीं है, इस वजह से जो है मुसलमान पस्ती में है और मुसलमान खराब हालत में है.
So another scholar, another alim gave the opinion that because the Muslims don't have wealth today, they are less in wealth, they have poverty, that is why the deen is leaving their lives.
तो उस पर फिर इन लोगों ने उजागर किया कि यहाँ पे तो इस वक्त इतना इतना माल था, माल है कि उस जमाने में सोचा भी नहीं जा सकता इतने माल का. यानी उस जमाने में नवाब उस्मान अली खान जिंदा थे, तो नवाब उस्मान अली खान जो हैदराबाद के नवाब है, उस अकेले के पास में इतना माल है कि पूरी दुनिया में शायद किसी के पास उतना माल हो.
So he's saying they made muzakara, the ulama, they consulted with each other to see if this was really the cause of the decline of the ummah, that they don't have wealth. So they came to the conclusion that now actually in India there's a lot of wealth as compared to before. Just the Nawab, the leader of Hyderabad himself, he had such wealth that not, nobody in the whole world has had as much wealth as he had.
Train ki bogiyon mein uska sona gaya tha jis waqt uska sukoon hua tha.
In wagons of trains, in trains, Allahu Akbar, his wealth and his jewelry and his gold used to be transported through trains.
तो बोले ये भी सबब नहीं हो सकता.
So they came to the conclusion this cannot be the cause of the decline.
उन उलमा ने मौलाना इलियास साहब से कहा कि आप बोलो आप क्या बोलना चाह रहे.
So the ulama, they said, we don't know, you tell us what is the cause of the decline of the ummah.
तो इस सवाल जवाब के बाद में मौलाना इलियास साहब ने कहा कि मेरे जहन में ये बात आ रही कि उम्मत के अंदर जो ईमान में कमजोरी आ गई है, ज़ौफ़े ईमान, ये असल सबब समझ में आ रहा है.
So my Ilyas Rahmatullah said that after thinking and pondering, what comes into my heart is that the weakness of Iman. Because of the weakness of Iman, that is why the Ummah is leaving the Deen and Deen is coming out of their lives.
So ilm ka wo hissa jo Huzur Pak Sallallahu Alaihi Wasallam par nazil hua, jiska taluq Iman ki quwwat se hai aur Imaniyat se hai, hai to ilm hi, lekin ilm ka wo hissa jisko hum Iman kehte hain aur Imaniyat kehte hain, wo hai base जिसकी वजह से सहाबे किराम को तरक्की हुई.
सो नाउ वी अंडरस्टैंड दैट ईमान, ईमान इज ऑल्सो इल्म, बट नॉट द इल्म ऑफ मसाइल, बट द इल्म ऑफ ईमान एंड द रिकग्निशन ऑफ अल्लाह, दैट व्हिच द सहाबा यूज्ड टू मेक एफर्ट ऑन इन द बिगिनिंग डेज ऑफ इस्लाम इन मक्का मुकर्रमा, दैट इज द इल्म थ्रू व्हिच सहाबा एडवांस्ड. And because of the lack of that ilm, the ilm of Iman and the recognition of Allah, if the ummah is not strong in that, then that will be the cause of deen coming out of their lives.
فرمایا کہ یہ بات میرے ذہن میں پہلے سے تھی لیکن میں سوچ رہا تھا کہ اگر کوئی اور چیز ہو اور ہمیں پتا چل جائے کہ دوسرا سبب ہے تو میں کیوں غیر ضروری اپنی رائے کا اظہار کروں. اس وجہ سے میں آپ حضرات سے نکلوانا چاہ رہا تھا کہ کچھ اور ہو تو اس پر ہم غور و فکر کر لیں.
Imam Ilyas said that this opinion has always been in my heart, that the ummah is leaving Islam because of the weakness of Iman and the deen is coming out of their life. But the reason why I gathered you together and consulted you is because maybe there's another reason that I don't know about. So if you present another reason also, which is really another cause of the decline of the ummah, then if I did not know about that, then why should I express my opinion without knowing the entire all the reasons, the real reasons of the ummah leaving Islam. That's why I consulted you to see if there are other reasons as well.
तो सारे लोगों को इस बात पर इत्तफाक हो गया उस मजलिस के कि आप जो कह रहे हैं बिल्कुल सही कह रहे हैं. हत्ता कि हज़रत मौलाना अबदुल्ला साहब तकरीर में फरमा रहे थे कि वो लोग बेतहाशा सारे रोने लगे.
All the ulama of that gathering agreed with Mawlana Ilyas Rahmatullah that what you are saying is correct. The weakness of Iman, that is the real reason why the Ummah is leaving the Deen. And when Ubaidullah Rahmatullah, he mentions in his talk that all the ulama sitting in that gathering started to weep and they started to cry also, that this is the real reason.
तो सारी उम्मत के असल में असली इलाज जो है वो उनके ईमान के अंदर कुव्वत आने का है.
So the real medicine and the cure for the ummah is that the effort of iman has to be made on the ummah.
ہم جس وقت ہم جن حالات میں اس وقت ہیں وہ آپ دیکھیے کہ خود جس ملک میں ہم رہتے ہیں جس جگہ سے لوگ مائگریٹ ہو کے آ رہے ہیں ملٹی نیشنل یہ ملک ہے اس میں جو جس حالت میں مسلمان ہیں اور جو چل رہے ہیں ارتداد کی طرف بے دینی کی طرف جتنے لوگ 25-25 ہزار 50-50 ہزار 1-1 لاکھ 1-1 ملک سے آئے ہیں کیا ہم ان ساروں کو پکڑ پا رہے ہیں کہ یہ ایسے مسلم ہیں مسلمان ہیں بلکہ کتنا جلدی جو ہے ایک بہت بڑا حصہ اس میں سے وہ ہوتا ہے جو ہمارے ہاتھ سے ہی نکل جاتا ہے اب ان کے لیے کوئی اور راستہ نہیں بچتا ہے کہ ان کو ہم دین پر قائم رکھیں دین کی طرف متوجہ کریں مسلمانوں کو دین کی طرف لائیں اس کی صورت سوائے اس کے کہ ایمان پر محنت کر کے تھوڑا ایمان قوی کر لیا جائے اور کوئی صورت سمجھ میں نہیں آتی
How many people from different backgrounds are here, from different nationalities, different languages? Some languages, some nationalities, 50,000, 25,000, 100,000, even more than that. So all these people who have come where we live, now, if we don't make effort on them, if we don't talk to them, where is their deen going? Their deen is diminishing and leaving from their lives. So after pondering and making fikr, the only solution is that we go and invite them and make effort on their iman. That is the only way that is understandable to preserve the deen of the ummah.
Kisi tarike se agar hum unke paas malumat phaila dein aur bahut ummat ke paas is waqt malumat hai jaise duniya ki malumat hai to deen ki bhi malumat hai to malum sirf hasil ho jane ki wajah se kyunki aadmi ke andar iman ki kamzori hoti hai to wo malum usse kuch karata nahi.
Even if we are able to spread a lot of information of deen, you know, teach them deen without making effort of iman, just tell them information about the deen, just spreading the information about the deen, that will not give them the power and the ability to practice deen, because information itself will not give the person that spiritual power to practice on that information.
Malumat ko istemal karne ki ek istidad pehle se aadmi ke andar honi padti hai tab wo us ilm se fayda uthata hai.
So for the person to benefit from the ilm, he has to have a certain level of capability, spiritual capability within his heart already, for him to be able to practice on the ilm that he knows. If that spiritual capability is not inside, that strong iman is not inside from before, then no matter what knowledge he receives, he will not be able to practice on that knowledge.
Ilm ek roshni hai.
Ilm is a light.
لیکن اس روشنی کے لیے ایک روشنی چاہیے
بٹ فار دس لائٹ نیڈز اندر لائٹ
اور وہ آنکھوں کی روشنی ہے
اینڈ دیٹ از دی لائٹ آف دی آئیز
اگر باہر روشنی ہو دن کا بالکل دوپہرا ہو لیکن آنکھ اندھے ہو تو اس پورے دنیا کے اجالے سے کوئی فائدہ نہیں ہوتا
اف ا پرسن گوز آؤٹ سائڈ اینڈ ہی از بلائنڈ نو میٹر ہاؤ مچ لائٹ دیر از آؤٹ سائڈ دی سن از دیر اٹس کمپلیٹلی برائٹ There is no benefit because his eyes cannot see.
اسی طریقے سے اگر ایک آدمی کے پاس میں آنکھیں ہوں اور باہر کی روشنی نہ ہو تو بھی نہیں چل سکتا کام.
Similarly, vice versa, if a person can see, he has the light of the eyes, but it's completely dark outside, also he cannot see.
جن لوگوں کے پاس میں ایمانی قوت تھی لیکن علم دین نہیں تھا ان سے بدعات اور خرافات پیدا ہوئی.
Those who had the noor and the light of iman, but they did not have the noor and the light of ilm, through them, bid'at and new things were created in deen which were not existing in deen.
Andar ki agar roshni na ho bahar ki roshni aadmi ko sirf mile to fisq o fujur aata hai aur makkari aati.
If a person
andar noor na ho bahar ki bahut ho malumat bahut ho lekin andar wo istidad na ho to usko galat istemal karne wali trick aadmi ikhtiyar karta hai.
If a person does not have the internal noor and the internal light of iman, but he has a lot of ilm, a lot of information, the external noor, then that will cause a person to disobey Allah and think of different plans and how to disobey Allah subhanahu wa ta'ala.
Thani rahmatullah ne farmaya ki mera ilm noor se ayyari hai. Mera ilm noor se ayyari tarjuma kar do na. Makkari paida karta hai.
That ilm which is not complete and
mera ilm matlab ye ki bagair andar ke iman bane hue ke mera hona sada ilm.
That ilm which is not complete, there is no internal spirituality, then that ilm will cause the disobedience of Allah to come into existence.
Disobedience nahi kali makkari jo hai na disobedience pe nahi bolte yani apni marzi aur manmani chalane ke waste us ilm ko galat istemal karna usko kya bolenge aap
khalim jaisa
So person who does not have the internal light, the iman, but he has ilm, so then because of the lack of nur inside, he will use that ilm and he will be cunning and play tricks to not follow the deen of Allah subhanahu wa ta'ala.
Makkari jo hai na ye log to acha samajh sakte hain, makr to hai to samajhte hain puri tarah. Aur ye bakhiya jo Urdu wale hain unko to makkari maloom hai. To jab kisi ke paas deen ki khali malumat ho aur andar ki ye baat na ho to uske ye hai, to agar puri ummat ke andar jin ke paas hai na to deen ki malumat hai aur na andar is par ruhaniyat hai, iman ki quwwat hai, to uska kya hoga? To aise log hamesha ibtidaat ka shikar ho jate hain.
So when a person has the ilm but he does not have the iman, how dangerous it is.
Iman mat bolo, iman ek khas quwwat.
He does not have the complete iman or the complete strength of iman.
Wo khas quwwat, complete nahi bol sakte, wo khas quwwat jo deen par chalaya aadmi ko.
He does not have the special strength of iman.
No.
He has ilm but he does not have that special light and strength of iman. So that takes him also to in a dangerous direction. So the ummah, most of the ummah, neither do they have the nur of this iman, neither do they have that nur of ilm. So when the ummah is empty of both of these lights, then this is the ummah that will be prey to leaving Islam and leave the fold of Islam.
ऐसी सूरत में उन लोगों के पास ना तो इल्म देने का कोई रास्ता है खुद से, ना तो ईमान लेने का कोई रास्ता है खुद से, तो उसका हल क्या होगा?
These type of people, they don't have any avenue to attain their ilm, neither do they have any avenue to attain the nur of iman.
इल्म के लिए बहुत से सोर्सेस हैं ऐसे कि जहां वो जाके कुछ मालूमात कर सकते हैं, मगर दिल में तलब हो तो भी तो जाएंगे ना.
There are places where they can go to learn their ilm, but they will only go if they have the desire inside.
There are websites.
There's many books, many literatures, many websites, many opportunities to learn. But if the desire is not there inside, then he will not go.
जाहिर जब तलब ही नहीं है तो वो उस पे जाते ही नहीं, वो तो दूसरे पे जाएगा जिसकी उसको तलब है, जिससे उसका ज़ौक बना हुआ है.
So if he does not have the desire to learn the ilm, then he will not go there. He will go only to those places which will fulfill his desire.
अब ऐसी सूरत में बहैसियत इल्म के हमारी जिम्मेदारी क्या होगी? आलिम होने के सोचना है कि इन तक अल्लाह की बात पहुंचे, इनको अल्लाह की तरफ मुतवज्जे किया जाए, इसकी सूरत क्या हो सकती?
So as ulama, we should ponder and think that to make the deen and the ilm reach the masses, what effort we should make, what should we do?
Jo nusus hai mere dosto bhaiyo ulama ikram quran aur hadith ke, unse ye baat pata chalti hai ki jab tak ye waqif kar log khud se un tak, un betalabon tak nahi jayenge, baat un tak nahi pahunchegi aur wo log aur ye farz ada nahi honga.
From the nusus we understand that until those who have this iman and ilm, until they don't go themselves to those who don't have the nur of iman and this nur of ilm, then this responsibility and this obligation will not be fulfilled.
इसलिए कि मुसलमान भी हैं वो.
Because they are Muslims at the end of the day.
अगर गैर मुस्लिम हैं तो उसमें हम कह सकते थे कि भाई इस्लाम किसी तरीके से मालूम हो गया कि इस्लाम दीन हक है, अब कबूल करने की जिम्मेदारी उन पर है, और अगर वो कबूल नहीं करते हैं तो वो जहन्नम में जाएंगे, कोई इकराह और जबर नहीं है. तो गैर मुस्लिम तक दीन की बात पहुंचाने की भी जिम्मेदारी है, लेकिन उसमें एक फ्लेक्सिबिलिटी है कि इस्लाम पहुंच, उलमाए किराम की तहकीक है कि इस्लाम की बात आम हो चुकी है, तहकीक के हक उनकी जिम्मेदारी है. लेकिन यह है कि जो मुसलमान है और बेतलब हो चुका है, नमाज रोजे से दूर हो चुका है, उसके ऊपर तो जबर है और उन लोगों का जोर है जो लोग वाकिफकार हैं कि वो उनको जाके पकड़े.
He says these people outside, they are Muslims. If they were non-Muslims, with regards to non-Muslims, at least this understanding we can tell ourselves that Islam has spread and the information of Islam being haq has spread. Now they have seen the truth but still they are not accepting. So now it is not our responsibility to go and convey. At least that we could at least tell ourselves. But and this is the tahqiq of the ulama, that the information of the Islam being haq has already spread. And now it is his responsibility to search and find that, the non-Muslim. But with regards to the Muslim, he is already Muslim. But that desire and that talab is not there. And that desire is not there to go learn that iman and that learn that ilm and the nur of iman. And also at the same time, he must be forced also. There's no force for a non-Muslim, like al-Fitin. For a non-Muslim, no one can force him to accept. But the rest of Muslim has already become Muslim, there is force for him. He can be forced to practice, but he has no desire. Now it is a responsibility of those to go to them and to invite them. This is the responsibility.
تو یہ جتنے جو علماء کرام ہوتے ہیں جو دیندار طبقہ ہوتا ہے وہ اگر اس فریضے کو نہیں سمجھتا اور اس کو پورا نہیں کرتا ہے تو اللہ تبارک و تعالیٰ کی ناراضگی پہلے اس گروپ کی طرف متوجہ ہوتی ہے
and the علماء کرام and those who are on deen they are practicing deen and they are علماء if they do not go and invite those who don't have this nur of iman and the nur of ilm. If they don't invite those, then and they don't take the message to them, then the anger of Allah subhanahu wa ta'ala before coming on to that group, it will come on to the ulama and those who are practicing deen because they have not gone and taken the message to them.
اور یہ مضمون ثابت ہوتا ہے اس حدیث شریف سے بھی جس میں یہ مضمون ہے کہ اوحاللہ الی جبریل علیہ السلام ان اقلم مدینة کذا وکذا قال یا ربی ان فیہم عبدک فلان لم یعصک طرفۃ عین قال اقلبها علیہ وعلیہم فرما پہلے اس بستی اس دیندار آدمی کے گھر کو پلٹو پھر پوری بستی کو پلٹو فَإِنَّ وَجْهَهُ لَمْ يَتَمَعَرْ فِيَّ قَبْتُ
So this can be proved through that hadith that the anger of Allah will first come on to the people who are practicing deen and the ulama because they have not taken the message to those who are not practicing. How come the anger of Allah is coming on these people first? This is proven from that hadith wherein we find that there was one person who was obeying Allah, did not disobey Allah, and Allah Ta'ala commanded Jibreel alayhi salam to go. The hadith was already narrated in Arabic, but Allah subhanahu wa ta'ala told him to destroy that nation or that village. And Jibreel alayhi salam says that there's a person who's obeying you. So the reply is that first destroy him and then the other people, because his face did not even change color because of the disobedience of Allah subhanahu wa ta'ala.
تو اس وجہ سے میرے دوست بھائیو ہماری اپنی ذمہ داری خاص طور پر اس ملک میں یہ ہے کہ ہم ان لوگوں تک یعنی اس سے پہلے پہنچ جائیں کہ دین پوری طریقے سے ان کے ہاتھ سے نکل جائے اور یہ ہماری اپنی ذمہ داری ہے باعث عالم دین ہونے کے وارث نبی ہونے کے حضور پاک صلی اللہ علیہ وسلم کے وارث ہونے کی حیثیت سے اگر ہم سوچیں کہ آپ صلی اللہ علیہ وسلم کو اگر فرض کر لیا جائے کہ آپ اگر ہوتے اور یہ کنڈیشن ہوتی تو آپ ہمیں کس کام پہ لگاتے
He's saying in this situation, before the ummah believes the fold of Islam as ulama and as people who Allah has given the understanding of deen to, it is our responsibility to go and reach them and to convey to them and to keep them in the fold of deen. This is our responsibility. Hazrat Mufti Sahib is saying, just assume that if Rasulullah was alive today, then in which responsibility, in which work would he get us involved in? Because the masses are about to leave the fold of Islam. And before they leave, we have to reach them. Allahu Akbar. So this is what Rasulullah would have engaged us in. There's no doubt that that which we are already involved in, that is also deen.
Aur wo bhi daawat hai.
And that is also da'wah.
تو ہم جو کام کر رہے ہیں وہ دین نہیں ہے اور دعوت نہیں ہے یہ بات نہیں ہے
and it is not that what we are doing as علماء it is not deen it is not da'wah it's not like that it is deen and it is also da'wah
مگر چونکہ اللہ پاک نے ہم کو وارث بنایا ہے تو دیکھنا یہ ہے کہ اس ضرورت کے ساتھ ساتھ اس کام کے ساتھ ساتھ اس کام سے ہم کو ایکسپشن مل سکتا ہے کہ نہیں مل سکتا
so now being the ورثاء and the inheritors of رسول اللہ صلی اللہ علیہ وسلم انبیاء now we have to see that if I am doing this, what I am already involved in, right? This ilm of deen and da'wah, because of being engaged in this, am I excluded? Is it not my responsibility anymore to do that effort to convey the message of iman and ilm to the masses? Am I excluded because I am doing this?
इसको एक मिसाल से समझा जा सकता है कि मैं 15 बच्चों को लेके पढ़ा रहा हूँ। हाँ 15 बच्चों को लेकर पढ़ा रहा
हूँ। One example is Mufti Sahib is saying that if a person is teaching 15 students,
और सामने जो है एक हाउस है,
and right in front there is a pond,
एक तरफ ये 14 बैठे हुए हैं और एक 15वां उठ के उधर गया।
So now 14 are sitting and that one person gets up, one student gets up and he goes towards that pond.
और वो वहाँ जाके हाउस में गिर गया पानी में.
And then he goes and falls down and falls into that pond.
अब एक मसरूफियत है कि मैं 14 को कुरान ही पढ़ा रहा
हूँ. So this person can say I'm already busy, I'm teaching these 14 students.
और एक ये कि वो डूब रहा है वहाँ पे.
And one is drowning in that pond.
तो ये सोचने की चीज है कि इस मसरूफियत में जो कि खालिस दीनी है, जो मैं अल्लाह के लिए ही कर रहा हूँ, मुझे एक्सेप्शन मिल जाएगा कि मैं उसकी फिक्र करूँ या ना करूँ.
So now the thing to think about is this person is teaching 14 students. He is doing the khidmah of deen and he is doing deen and da'wah to these 14. Because of doing deen and the da'wah to these 14, is he not responsible anymore to save that one person who is drowning? Can he say that I'm not responsible because I'm busy teaching these 14?
मसला ये होता है इसके ये चीज मौके महल की होती है कि अगर तू थोड़ी देर के लिए उठ के गया और उसको हौज में से निकाल के बचा लिया फिर आके पढ़ाने बैठ गया तो क्या मुसीबत आ जाएगी. और अगर तू ये कह के बैठा रह गया और वो पानी में मर गया तो पूरा गांव मिलके तुझे मार डालेगा.
इज इट दिस इज समथिंग वी हैव टू लुक एट द सिचुएशन एनालाइज द सिचुएशन दैट इफ दिस पर्सन टीचेस दीज 14 स्टूडेंट्स दैट वन पर्सन इज ड्राउनिंग इफ ही गेट्स अप फॉर अ फ्यू मिनट्स गोज एंड सेव्स हिम and then comes back and continues his lesson, then what harm has happened to the teaching of these 14 students? Nothing. He is saved also and the teaching is also continuing. But if this person thinks to himself that I will only teach these 14, I'm busy, I cannot save that one individual, then that one person will drown and die also, and the entire village will come and beat this person also that you were teaching, you saw him drowning, and you didn't save him from drowning.
मौका होता है काबिले तरजीह क्या तरजीह किसको देना है मौके के तबादले नजाकत के तबादले.
Looking at the situation, we have to see what is the more pressing need and what is more important right now.
इसलिए उम्मत में पहुंचना इस वक्त हम उलमाए किराम का भी बहुत जरूरी है.
सो एट दिस मोमेंट फॉर द उलमा टू रीच द उम्मा आल्सो दिस इज आल्सो वेरी इंपॉर्टेंट फॉर द उलमा.
और ये नहीं होगा कि तू जा वो कर ले नहीं मैं तो अपनी जगह पे मजबूर हूँ.
इट कैन नॉट बी दैट वी से ही गोज ही विल गो बट आई विल स्टे इन माय स्पॉट एंड कंटिन्यू डूइंग द दावा एंड द दीन इन माय प्लेस.
जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम के वारिस होने के ऐसे से सवाब मिले तो हम यही बोलेंगे तू ले मैं नहीं लूंगा.
Is it such that on the day of judgment when we will get the reward of being the warith of Rasulullah ﷺ, we say, you take the reward. No, we want the reward completely. So this is also our responsibility. Just like we want the full reward of being the warith of Rasulullah ﷺ, then we have to take the full responsibility also of being the warith of Rasulullah
ﷺ. Ummat ki awam ki zimmedari khali ek single ho sakti hai. Hamari double hai. Hame ye bhi karna hi karna hai. हमें इमामत करनी है, हमें जुमा पढ़ाना है, हमें बच्चों को पढ़ाना है, हमें मदरसा संभालना है, हमें लेक्चर देना है, सब कुछ ये भी हमारी जिम्मेदारी है. उसके साथ साथ वो भी हमारी ही जिम्मेदारी है. और दोनों का अगर मुकाबला किया जाए तो शायद नहीं बल्कि यकीनी तौर पर वो मुकदम हो जाएगी.
इसे जनरल पब्लिक आवाम दे हैव वन रिस्पॉन्सिबिलिटी बट उलमा वी हैव टू वी हैव टू रीच देम आल्सो दोज़ हू हैव नो डिजायर ऑफ दीन. Also at the same time, we have another responsibility of taking care of our responsibilities of teaching the students and doing the imamah and salah, taking care of the masjid and giving the adhan and all of these responsibilities that we have. We have to do both. So if...
ठीक है, बोथ में भी अगर हम गौर करेंगे तो हम वो पहले नजर आएंगे क्योंकि बाद एतबार से उसकी अहमियत बढ़ी हुई है.
एंड इफ वी पॉन्डर ओवर बोथ ऑफ दीज रिस्पॉन्सिबिलिटीज टू सी व्हिच वन इज मोर प्रेसिंग एंड व्हिच वन इज मोर इम्पोर्टेंट राइट नाउ देन वी विल सी डेफिनेटली दैट गोइंग टू देम एंड रीचिंग टू द उम्मा व्हिच इज ड्राउनिंग एंड अबाउट टू लीव द फॉल ऑफ इस्लाम दैट इन सम एस्पेक्ट्स इज मोर इम्पोर्टेंट देन दिस.
और अगर इन तक जाने के वास्ते जो हमको कुर्बानी देनी पड़ेगी, जो हमारे पैसे पे मुसीबत आएगी, खाने पीने के मसले हमारे पैदा होंगे, अगर उसकी वजह से हम ये सोचते हैं कि हमारे पैसे का क्या होगा, हमारे अखराजात का क्या होगा, तो फिर हम पर एक बड़ा सवाल मुतवज्जे हो जाएगा.
एंड इफ वी आर थिंकिंग दैट इफ आई लीव माय रिस्पॉन्सिबिलिटी लोकल रिस्पॉन्सिबिलिटी एंड आई गो टू द उम्मा देन व्हाट विल हैपन विद रिगार्ड्स टू माय फाइनेंशियल सिचुएशन व्हाट विल हैपन टू माय फैमिली हु विल टेक केयर ऑल ऑफ दिस. Then one very important question will be raised against us.
वो ये है कि जैसे दुनिया का आदमी अपने पलने के वास्ते अपनी नौकरी का पाबंद अपने को समझ रहा कि उसके बगैर अल्लाह पाक पालेगा नहीं, अल्लाह की रुबूबियत पर यकीन का जो मसला है वो आ जाएगा कि भाई तू भी अपने पलने के वास्ते अपने आप को इतना पाबंद समझ रहा है.
No.
اور ربوبیت کا یقین کتنا کمزور ہے، جب ربوبیت کا یقین اتنا کمزور ہے تو پھر سے مدرسے میں داخلہ لے لے، اداریہ میں پھر شریع ہو جانا پڑتا ہو.
Saying that just like the normal public, they have to leave their jobs also and strive in the path of Allah to reach the ummah. If they say, no, who is going to take care of me? I have my job, I have my responsibility. Then that is the weakness of his iman on the rububiyyah of Allah subhanahu wa ta'ala. So similarly, if we also say that my teaching and my imamah, and if I leave all of this, then how will I get my money? Who will support my family? Then also this question is raised against us, that how weak our iman is with regards to the rububiyyah of Allah. That Allah sustains me or my responsibilities are sustaining me. If our iman is so weak, then we have to go re-admit ourselves into the madrasa from the beginning all over again to learn the rububiyyah of Allah subhanahu
wa ta'ala. And this baat bhi bata rahi hai ki jaise auron ka iman kamzor hai, hamara bhi kamzor hai.
And then this attitude of ours is showing that just like the iman of the ummah is weak, our iman is also weak.
Aur ye rasta iman ko qawi karne ka hai.
And this effort is the effort to strengthen the iman.
اس لیے یہ بہت ضروری ہے کہ ہمیں ہر قیمت پر لوگوں تک پہنچنے کے واسطے خروج کرنا ہوگا.
This is why it's very important, absolutely important that at any cost we have to make an effort to do khuruj and reach the ummah.
دعوت کا جو راستہ اس وقت ہمارے سامنے ہے بے طلبوں تک جا کے دائی کا مدعو تک پہنچ کے ان کو بات کرنا، اس کا کوئی فی الحال سبسٹیٹیوٹ نہیں ہے امت کے پاس اس کے علاوہ.
He said this effort of reaching those who don't have desire and to go and make effort on them, physically go and make effort on them, right now there is no substitute for this. There is no substitute for
this. Isliye hum par jo farz mutawajjih hota hai us farz ko ada karne ke liye rasta hamare liye sabse behtar ye.
This is why to fulfill this obligation responsibility, this is the way we have to adopt.
Isliye is baat par gaur karna hai mujhe bhi, aapko bhi, sabko bhi, کہ اپنی مصروفیتوں کے ساتھ ساتھ ہمیں ضرور اللہ کے راستے میں خروج کو طے کرنا ہے.
This is why all of us have to ponder and contemplate and think that along with my other responsibilities of deen, I have to keep khuruj as a priority also in my schedule.
اور جتنی زیادہ مجھے اللہ کی معرفت حاصل ہوگی، جتنی زیادہ حضور پاک صلی اللہ علیہ وسلم کی وہ معرفت حاصل ہوگی، تو اتنا زیادہ مجھے اس بات کی ذیل آئے گی کہ میں ان کے اس امانت کو لے کے دنیا کے کونے کونے میں چلا جاؤں، ایک ایک انسان تک پہنچ جاؤں، دور سے دور جاؤں، دیر سے دیر کے لیے جاؤں، حتیٰ کہ میں اپنی جان اس میں لگا دوں.
And the more one recognizes Allah, and the more one gets the ma'rifah, the recognition of Allah, the more his desire will increase that I should take this message of Allah to the entire mankind. And even if my life goes away in making the effort of da'wah and conveying the message of iman, no problem. This is the desire that is developed when our iman becomes strong.
یہ مضمون اس آیت سے نکلتا ہے کہ انما یخشى اللہ من عباده العلماء. عالم ہونے کی حیثیت سے جتنا تعلق اس کو اللہ کا ہوگا، اللہ کی خشیت جتنی ہوگی، اللہ سے ریلیٹڈ امور کی فکر اس کو جتنی زیادہ ہوگی، جذبہ اتنا جتنا زیادہ ہوگا، وہ آیا ہے کہ دوسرے میں وہ چیز نہیں ہو سکتی.
And this is understood from the ayah of Quran that Mufti Sahib has just recited, إِنَّمَا يَخْشَى اللَّهَ مِنْ عِبَادِهِ الْعُلَمَاءِ, that the ulama, those who have understanding of Allah subhanahu wa ta'ala, the type of khashiyah that can be developed within their heart and that desire that can be developed in their heart to take this message throughout mankind and that desire, the zeal to make sacrifices, this desire and zeal cannot be created within the hearts of others who are not ulama.
تو ہم سب ارادہ کرتے ہیں انشاءاللہ تعالی میرے دوستو.
This is why all of us make intention, my respected brothers.
اگر آپ لوگ مناسب سمجھے تو نام لکھ لیں.
If you feel appropriate, then we can write our names, inshallah, give our names.
حضرت جلال الدین رحمۃ اللہ علیہ بہت بڑے بزرگ گزرے ہیں.
حضرت جلال الدین رحمۃ اللہ
وہ ایک مرتبہ جا رہے تھے، یہ تاتاریوں کے زمانے میں، منگول جب آئے تھے اور بغداد کو انہوں نے تباہ کر دیا تھا، یہ وہ زمانے کی بات. چنگیز خان جب آیا تھا
of the Tartars and the Genghis Khan and when the fitna was happening, this is from that time.
تو یہ پورے مسلمان مغلوب ہو چکے تھے اور مسلمانوں کو انتہائی ذلیل سمجھا جاتا تھا.
All the Muslims were overpowered and the Muslims were considered to be the lowest of the low.
تو یہ لوگ ان کی بادشاہوں کے لوگ، یعنی ان کی قوم جو تھی پوری کی پوری، وہ اپنے آپ مسلمانوں کو کتے سے بھی زیادہ ذلیل سمجھتی.
These people, they used to consider the Muslims to be even lower than dogs, in more insignificant than dogs.
تو یہ بادشاہ کا بیٹا اپنا کتا لے کے جا رہا تھا.
The son of the king was taking his dog with him.
تو اس نے پوچھا مذاق کرتے ہوئے ان سے کہ تم زیادہ بہتر ہیں یا میرا کتا زیادہ بہتر ہے.
So the son of the king with his dog, he was passing by Hazrat Jalaluddin rahimahullah, and he asked him, you know, making fun of him, that are you better or is my dog better?
تو انہوں نے ایک جواب دیا, انہوں نے کہا کہ اگر میں ایمان پہ مر گیا تو میں زیادہ بہتر ہوں, اور اگر میں ایمان پہ نہیں مرا یہ کتا زیادہ بہتر ہے.
In a very beautiful answer, he said that if I die with iman, then I am better than this dog. But if I die without iman, then this dog is better than me.
So ye jawab aisa tha ki jo badshah ko bete ko bhi laga.
And this was such a.
Because bagair iman ki agar mare to kutta better hai, to ye bhi bagair iman ke marega to kutta better hai.
So this was such an answer which hit and struck the heart of the king, the son, the king's son also. Because the answer was, if I die without iman, the dog is better than me. So the son of the king is also going to die without iman. That means the dog is better than him also.
تو اس نے فوراً پوچھا کہ ایمان کیا ہوتا ہے.
So immediately he asked, what is iman?
وہ اس کو لے کے بیٹھ گئے.
And then he took him and
said. اور ایمان کی تفصیلات اس کے سامنے رکھیں.
And he explained him the details of iman.
اور تعلق معاملہ ایسا تھا کہ اللہ پاک نے اس کے دل کو اندر سے بدل دیا.
And he had such تعلق with Allah that whoever he was speaking to, the son of the king, it directly affected his heart also.
تو اس نے یہ کہا کہ میرے دل میں ایمان آ رہا ہے کہ میں مسلمان ہو جاؤں.
So the king's son said that it is coming in my heart, that iman is coming, I think I should become Muslim now.
مگر اس وقت مصلحت نہیں ہے.
But now it is not appropriate for me to be Muslim.
جب میرے والد کا انتقال ہو جائے اور میں بادشاہت کے اوپر آ جاؤں تو مجھے یاد دلانا اب یہ بات.
So right now it's not appropriate for me to become Muslim. But when my father passes away and then I become king, then remind me that I had expressed my intention to become Muslim.
تو جلال الدین نے کہا ٹھیک ہے.
سو جلال الدین رحمہ اللہ علیہ نو پرابلم.
مگر خدا کی کرنی یہ ہوئی کہ ابھی بادشاہ کا انتقال نہیں ہوا, جلال الدین رحمۃ اللہ علیہ کا انتقال ہو گیا.
اللہ میڈ اٹ سچ دیٹ بیفور دی کنگ پاسڈ اوے جلال الدین رحمہ اللہ آلریڈی ہیڈ پاسڈ اوے.
تو انہوں نے اپنے بیٹے کو, اپنے صاحبزادے کو کہا کہ بادشاہ کے بیٹے کے ساتھ میرا یہ معاہدہ ہے, جب وہ بادشاہت پر آ جائے گا تو اس کے پاس جا کے یاد دلا دینا.
سو جلال الدین رحمہ اللہ بیفور ہی پاسڈ اوے he told his son that this was my agreement with the king's son that after he becomes king, then he said he will become Muslim. So after he becomes king, then you remind him of that agreement he made.
Badshah ka jab intiqal hua to ye beta jo hai ye badshah bana.
So when the king passed away, then his son became king.
To beta jo hai badshah ke bete se uska koi taluq nahi tha, Jalaluddin sahab ke bete ka.
Jalaluddin rahimahullah's son, he didn't know, he had no real connection with the king's son.
اور پہنچنے کا کوئی راستہ بھی نہیں تھا.
And there was no way to reach the son of the king.
تو انہوں نے یہ کیا کہ بادشاہ کے محل کے قریب میں جو درخت تھا وہاں جا کے زور سے اذان دی.
What this son did, Jalaluddin rahimahullah's son, what he did was, he went very close to the palace of the king, and there was a tree very close by, and he gave adhan very loudly at that spot.
تو وہ بادشاہ کے دربانوں کو بڑا بے ادبی معلوم ہوئی.
اینڈ دی سیکورٹی گارڈز آف دی پیلس, دے تھاٹ دیٹ دس واز ویری ڈسریسپیکٹفل ٹو دی کنگ.
تو انہوں نے وہ اس کے پاس گئے پکڑنے کے لیے.
سو دے وینٹ ٹو دس پرسن ٹو گراب ہم.
تو کہے کہ مجھے بادشاہ کے پاس لے کے چلو.
سو ہی سیڈ ٹیک می ٹو دی کنگ.
وہی مجھے سزا دلاؤ.
ہی سیڈ گیو می پنشمنٹ ان فرنٹ آف دی کنگ.
تو وہ لے کے گئے وہاں پہ.
سو دے ٹوک ہم ٹو دی کنگ.
اور کہنے لگے یہ بدتمیزی کر رہا تھا باہر.
اینڈ دے وینٹ ٹو دی کنگ اینڈ دے سیڈ دس پرسن واز بینگ ڈسریسپیکٹفل آؤٹ سائڈ.
تو انہوں نے بادشاہ سے کہا کہ مجھے آپ سے تنہائی میں ایک بات کرنی ہے, اس کے بعد بچا ہے مجھے سزا دے دیا.
Then this person, the Jalaluddin rahimahullah's son, he said to the king, he said, I need to talk to you something in privacy. After that, give me whatever punishment you want.
تو اس نے کہا ٹھیک ہے ان کو تنہائی دے دو.
The king said, okay, let me sit with him in privacy.
انہوں نے یاد دلایا کہ میں ان کا بیٹا ہوں اور میرے ابا کے ساتھ میں آپ کا یہ معاہدہ ہوا تھا, اور میں مجھے وہ یاد دلانا تھا, میرے پاس کوئی ذریعہ نہیں تھا آپ تک پہنچنے کا. اگر میں سیکورٹی کو بتایا کہ میں بادشاہ سے ملنا چاہتا ہوں تو ہماری تو کوئی حیثیت نہیں ہے, ہم کو کون ملنے دیتا, اس لیے میں نے یہ راستہ اختیار کیا, میں معذرت چاہتا ہوں, میں صرف آپ کو وہ اگریمنٹ یاد دلانے کے لیے آیا.
سو ان سیکلوژن ان پرائیویسی وت دی کنگ ناؤ از ہی از دی اوریجنل کنگ سن, سو ہی از دی کنگ ناؤ. سو دی جلال الدین رحمہ اللہ سن, ہی سیز دیٹ before my father passed away, he told me that you had an agreement with my father that after you become king, you will become Muslim. But I had no way to, I had no access to you. You are the king and I am an ordinary person. So I thought of this plan
so that I can be brought to you. If I ask the security guards, they would not take me to you. But if I do this, then to take the punishment, they would bring me to you. So this is the plan I came up with. So now all I want to do is tell you this agreement that you had with my father.
बादशाह ने उनको कोई सजा नहीं दी, भेज दिया.
The king did not punish him, he let him go.
उसके बाद में उसने अपनी काबीना बुलाई, अपनी काबीना, अपने पूरे वज़रा को उसने जमा किया.
Then after this, the Jalaluddin Rahimahullah's son went, then the king gathered together all of his advisors.
और पूरों के सामने उसने अपना ये किस्सा दोहराया.
And then in front of all
जो जलालुद्दीन के साथ पेश आया था कुत्ते का.
And in front of all of the advisors, he repeated the incident that took place between himself and Jalaluddin Rahimahullah, the incident of the dog.
वो पूरे इतने मुतासिर हुए इस वाक्य से कि पूरी शूरा और बादशाह एक साथ मुसलमान हुए.
And all of the advisors, all of the people under the king, they were so impressed by the story that all of them, including the king, became Muslim.
तो जो गैर मुस्लिम हुकूमत थी वो एक ही suddenly मुस्लिम गवर्नमेंट में बदल गई.
That the government which was non-Muslim, in just one second, the entire government became Muslim.
यही इसी बज़मून को अल्लामा इकबाल ने इस शेर में कहा है, आया यूरिशे तातार के अफसाने से पासबा मिल गए काबे को सनम खाने से, सनम खाने से काबे को पासबा महाफिज मिल गए. नहीं समझ में आया शेर? अल्लामा इकबाल जो बहुत बड़े पोएटर हैं, उन्होंने इस मजमून को उसमें बयान फरमाया है. तो अगर हम इन पर मेहनत करें, यहाँ पे जो यूनिवर्सिटीज के अंदर बड़े बड़े ओहदों के लिए आए हुए हैं, तैयारी करने के लिए आए हुए हैं, इसमें से एक भी अगर हमारे काबू में आ गया, चंद भी हमारे काबू में आ गए, जब ये अपनी जगह पर जाएंगे, जो उनकी पोजीशन होगी उस एतबार से वो दीन की खिदमत को इख्तियार करेंगे, इस्लाम को इख्तियार करेंगे, उसके एतबार से असरात होते हैं. तो ये नहीं मालूम हमको कि कौन सा हीरा कहां पर छुपा हुआ है और उसकी कल क्या कीमत लगने वाली है. अगर उस पर थोड़ी ईमान की मेहनत हो गई इंशाअल्लाह ताला, तो बड़ा बड़ा हमारे लिए खैर का जखीरा होगा और हम आखिरत में मेरे दोस्तों हमारी किस्मत चमक जाएगी.
So this is why Hazrat Mufti Sahib is mentioning this story, that these students in the universities, they are here today. Tomorrow they are going back to their country and they are going to become leaders and have big, big positions. If we make a little bit of effort on these youth and these individuals, these students, and they change their lives, and tomorrow they become the leaders, and they affect how many people under them, then all of this will go back to us.
Are you ready for this, inshallah?